यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक दिवस मनाइँदै जलेका सवारी साधन व्यवस्थापन गर्न मन्त्री कुलमान घिसिङको निर्देशन। जेएनजी आन्दोलनमा प्रहरीमा पुगेको क्षति आकलन गर्दै नेपाल प्रहरी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतमा आजै बेलायतका राजा चार्ल्स तृतीयसँग भेटवार्ता गर्नुहुने। अब समाचार विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेएनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारी साधनलाई अन्यन्त्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। जलेका सवारी साधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यन्त्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। उहाँले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रंग रोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिनुभएको हो। मन्त्री घिसिङले हाम्रा संरचना हामी आफै बनाऊ अभियान मार्फत सरकार स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुननिर्माण शुरू गरिने प्रष्ट पार्नुभयो। सरकारले जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफलेका अनुसार मन्त्री परिषदको यही भदौ 30 गतेको निर्णय अनुसार सार्वजनिक विदा घोषणा गरिएको हो। यही भदौ 23 र 24 गते जेएनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज 1 गते आज बुधबार नेपालभरका सरकारी कार्यालय, विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भएको हो। जेएनजी आन्दोलनका क्रममा हेटौँडा स्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ। परिस्थिति सामान्य बन्दै गएपछि यही भदौ 24 गते आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएको जिन्सी सामान खोज्न प्रहरी जुटेको हो। सीसीटीभी फुटेज, सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा प्रहरीले विभिन्न सरकारी कार्यालयबाट चोरी तथा लुटिएका सामान खोज्न शुरू गरेको हो। त्यसै गरी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयबाट चोरी तथा लुटिएका कम्प्युटर 5 थान, कुर्सी 3 थान, प्रिन्टर र इलेक्ट्रिक जग 1 थान नियन्त्रणमा लिई सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको प्रवक्ता अरियालले बताउनुभयो। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनबाट देशभरका प्रहरी कार्यालय तथा चौकीहरूमा समेत क्षति पुगेको छ। शान्ति सुरक्षाका लागि खटिने प्रहरी चौकीहरू जलेपछि अहिले भने प्रहरीले अस्थायी कार्यालय स्थापना गरेर काम शुरू गरेको छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
जेएनजीहरूको आन्दोलनका क्रममा देशैभरका अधिकांश प्रहरी चौकीहरू जलेका छन्। नेपाल प्रहरीले हाल अस्थायी सेवा केन्द्र स्थापना गरी प्रहरीमा पुगेको क्षतिको आकलन गर्न शुरू गरेको छ। आन्दोलनका क्रममा सबैभन्दा बढ़ी क्षति काठमाडौँ उपत्यकाका प्रहरी चौकीहरूमा पुगेको छ। नेपाल प्रहरीका पोशाक, हतियार र कार्यालयभित्र रहेका सरसामानहरू पनि केही लुटिएका छन् भने केही जलेर ध्वस्त भएका छन्। देशैभर प्रहरी कार्यालयहरूमा भएको क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको र त्यसका लागि काम भइरहेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यका लगायत 7 प्रदेशमा प्रहरी कार्यालयका अन्य युनिटहरूमाथि पनि यो क्षति भएको छ। भवनहरूको साथसाथै सवारी साधनहरू, युनिफर्महरू, आफ्ना प्राइभेट चिजहरू, मोबाइलहरूदेखि लिएर उनीहरूका लाउने पर्सनल चिजहरू पनि जुन बस्ने ब्यारेकको ब्यारेकमै आगजनी भएपछि अब बस्ने कुरो त केही भएन। एउटा कमिटी बनाएर प्रत्येक प्रदेश वाइज त्यसको कलेक्सन गर्ने काम गरिराखेका छ। प्रारम्भिक अनुसार चाहिँ हाम्रो सबैभन्दा बढी काठमाडौँ उपत्यकामा नै भएको छ।
प्रहरी प्रवक्ता घिमिरेका अनुसार काठमाडौँ उपत्यकाका 3 जिल्लामा रहेका डीएसपीले कमान गर्ने 18 वृत्त मध्ये एउटा मालिगाउँ वृत्त मात्रै जोगिएको छ। त्यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ। त्यसै गरी 77 जिल्लाहरूमा प्रहरीका कार्यालयमा तोडफोड र आगजनी भएको छ। प्रहरीका हतियार र गोली गट्ठा पनि त्यतिकै मात्रामा लुटिएका छन्। हात हतियार लुटपाट कति भयो भन्ने बारेमा यकिन गर्ने कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा देशैभर क्षति बिहोरेको नेपाल प्रहरी सीमित स्रोत र साधनका बीच उच्च मनोबलका साथ पहिलाकै अवस्थामा काममा खटिएको प्रहरी प्रवक्ता घिमिरेको भनाइ छ।
सबभन्दा पहिलो हाम्रो काम भनेको ती भत्केका ती उठेका युनिटहरूमा प्रहरी कार्यालय पुनर्स्थापित गर्नु थियो। हामी नागरिकसँगको समन्वयमा ती कार्यालयहरू सबै पुनर्स्थापित गरिराखेका छौँ। प्रहरी कर्मचारीहरूको मनोबल पनि उच्च गराउने काम अब हाम्रो नागरिक समाजले गरिराख्नु भएको छ र त्यो उच्च मनोबलका साथ प्रहरी कर्मचारीहरू त्यो हटेका युनिटहरूमा पुनर्स्थापित भइरहेका छन् र हाम्रो पहिलो काम नै यही हो।
त्यसै गरी सशस्त्र प्रहरी बलतर्फ पनि क्षतिको विवरण संकलन कार्य भइरहेको प्रवक्ता कालिदास धौबाजीले बताउनु भयो। पछिल्लो समय देशैभरका नागरिकहरूले आफ्ना स्थानमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए। नेपाल प्रहरी नागरिकका सबैभन्दा नजिकका साथी हुन्। त्यसैले पनि अहिले देशैभर प्रहरी चौकी पुनर्स्थापनाका लागि सर्वसाधारण आफै पनि सक्रिय भएर प्रहरीलाई साथ दिइरहेका छन्। यसुदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
यसुदा अधिकारीको रिपोर्टपछि अब बाँकी समाचार। जेएनजी आन्दोलनको क्रममा प्रहरी उपरीक्षक एसपीको बढ्दै दुरूपयोग गर्ने एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको बढ्दै दुरूपयोग गर्ने व्यक्ति पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिको परिचय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। केही दिन अघि पक्राउ परेका ती व्यक्ति विरूद्ध जिल्ला अदालतबाट मुद्दा दर्ता गरिएको र सोमबार अदालत खुलेसँगै म्याद थप गरिएको प्रहरीले जनाएको छ। आगजनीका कारण हिरासतमा रहेका 125 थुनुवा फरार भएका थिए, जसमा 61 जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए। त्यही क्रममा पक्राउ परेका व्यक्तिले एसपी ओलियाको पोशाक निकालेर लगाएको खुलेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको छ। सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ। कानून अनुसार यही भदौ 25 गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो। कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेकोले छिट्टै राजपत्रमा सूचना प्रकाशित हुने उहाँले जानकारी दिनुभयो। मूल्य अभिवृद्धि कर, भ्याट, अन्त शुल्क लगायत कर हरेक महिनाको 25 गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ। यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको जनाइएको छ। गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनको मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदी बन्दीहरू धमाधम कारागार फर्किन थालेका छन्। कारागारबाट भागेमध्ये धेरै जसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन् भने कतिपय आफै कारागार फर्किएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका स्थित क्षेत्रीय कारागार भीमफेदी लगायत विभिन्न कारागारबाट फरार भएका मध्ये आज बिहानसम्म 223 कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुभाष पौडेलले जानकारी दिनुभयो। त्यसै कैलाली कारागारबाट भागेका 226 जना कैदीबन्दी पनि कारागार फर्किएका छन्। भदौ 23 र 24 गतेको आन्दोलन र त्यसपछिको आगजनी तथा तोडफोडका कारण अस्तव्यस्त बनेको उदयपुर सामान्य अवस्थामा फर्किन थालेको छ। जिल्ला प्रशासन कार्यालय लगायतका अन्य सरकारी कार्यालयहरूले सेवा सुचारू गरेसँगै सेवाग्राहीहरूको चहलपहल बढ़नुका साथै व्यापार व्यवसाय पनि चलायमान बन्दै गएको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
जेएनजी पुस्ताले देशमा व्याप्त भ्रष्टाचार, सुशासन लगायतका विषयमा संघीय राजधानी केन्द्रित शुरू गरेको आन्दोलनमा प्रहरीको गोली लागि केही युवाको मृत्यु भएको आक्रोशमा देशभर एकैसाथ भदौ 24 गते भएको आन्दोलनले उदयपुर जिल्लालाई पनि अछुतो राखेको थिएन। उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको कार्यालय आन्दोलनकारीले पूर्णत तोडफोड र आगजनी गरेर ध्वस्त पारेका थिए भने सोही नगरपालिकाका मेयर, उपमेयर, कोशी प्रदेश सभाका उपसभापति, पूर्व मेयर, ओडाध्यक्ष लगायतको घरमा समेत तोडफोड र आगजनी गरेका थिए। आन्दोलनकारीले जिल्लाको बेलका नगरपालिकाको प्रशासकीय भवनमा सामान्य तोडफोड बाहेक अन्य पालिकामा खासै ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आइतबारदेखि नै जिल्लाका सबै सरकारी कार्यालय सामान्य अवस्थामा फर्किसकेको बताए।
सेवाग्राहीहरू जिल्ला प्रशासन कार्यालयमा आंशिक रूपमा आउन सुरु गरिदिनु भएको छ। पहिलेको जस्तो अवस्था नभए पनि नागरिकता, पासपोर्ट लगायतका जस्ता नाबालक परिचय पत्र राष्ट्रिय परिचय पत्र लगायतको सेवा लिन आउनुभएको छ भने अन्य सरकारी कार्यालयहरूमा डिभिजन वन कार्यालय कृषि लगायतका अफिसहरूमा पनि सेवाग्राहीहरू आएर सेवा लिन थालेको र अब सेवा सुचारू भयो भन्ने भएसँगै सेवाग्राहीको पनि क्रमशः उपस्थिति बाँकिँदै गइरहेको अवस्था छ।
जेएनजी आन्दोलनकारीले त्रिगा नगरपालिकामा गरेको तोडफोड र आगजनीका कारण त्रिगा नगरपालिकाले भने सेवा सुरु गर्न नसकेको मेयर बसन्त कुमार बस्नेतले बताए।
नगरपालिकामा महत्वपूर्ण कागजातहरू कम्प्युटरहरू हार्ड डिस्कहरू सबै चोरी डकैती तोडफोड आगजनी भएको छ। हामीले सर्वपक्षीय बैठक गरेर दुई गतेबाट हामी त्यसलाई सामान्य रूपमा लयमा फर्काउने कोसिस गर्छौ।
जेएनजी आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाको तथ्याङ्क संकलन भने भइ नसकेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
नेपाल टेलिकमको 4G। भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G। आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नारायणगढ़ मुगलिङ सड़क खण्ड सञ्चालनमा आएको छ। गैराती चितौनको इच्छा कामना गाउँपालिका 4 घोप्टेभीर ओडा नम्बर 5 तुइन खोला र ओडा नम्बर 6 नाम्सी खोलामा पहिरो खस्दा सड़क अवरूद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान 9 बजेबाट सड़क सञ्चालनमा आएको हो। अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ सड़क खण्ड अवरूद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्ड स्थित जैमिनी नगरपालिका 8 बेल बगरमा पहिरो खस्दा आज बिहानैदेखि सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो। आज कालीगढ़हरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष झैं कन्या अर्थात आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरिएको छ। आजका दिन कालीगढ़ले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यस वर्षको विजयादशमीको उत्तम साइत बिहान 11:53 रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यही असोज 16 गते बिहिबार बिहान 11:53 बडादशैको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले जानकारी दिनुभयो। यस्तै असोज 6 गते बिहान 9:13 घटस्थापनाको शुभ साइत रहेको उहाँले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ 28 र 29 गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बेलायतका राजा चार्ल्स द्वितीयसँग भेटवार्ता गर्दै हुनुहुन्छ। यो राष्ट्रपति ट्रम्पको बेलायतको दोस्रो राजकीय भ्रमण हो। राष्ट्रपति ट्रम्पले भोलि बेलायती प्रधानमन्त्री कियर स्टामरसँग भेट्ने कार्यक्रम रहेको छ। भेटपछि राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टामरले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्नुहुने बीबीसीले जनाएको छ। र पाकिस्तानले भारत र आफूहरू बीचको तनावमा अमेरिकाले मध्यस्थता गर्न प्रस्ताव गरे पनि भारतले नचाहँदा प्रक्रिया अघि नबढ़ेको प्रतिक्रिया दिएको छ। पाकिस्तानका उप प्रधानमन्त्री एवं विदेश मन्त्री मोहम्मद इसक दरले भारत र पाकिस्तानी बीचको तनाव समाधान पार्न तेस्रो पक्षको मध्यस्थता पाकिस्तानलाई स्वीकार्य रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम अल्जाजिरासँगको वार्ताका क्रममा विदेश मन्त्रीले भारतले द्विपक्षीय मामिला भनिरहेका कारण भारत र पाकिस्तान बीचको तनाव जहाँको तहीँ रहेको बताउनुभयो। र हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा अवस्थित रहेको साथै अरब सागर तथा बंगालको खाड़ीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। बागमती र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एक दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाइदे। जलेका सवारी साधन व्यवस्थापन गर्न मन्त्री कुलमान घिसिङको निर्देशन। जेएनजी आन्दोलनमा प्रहरीमा पुगेको क्षति आकलन गर्दै नेपाल प्रहरी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतमा। आजै बेलायतका राजा चार्ल्स तृतीयसँग भेटवार्ता गर्नुहुने। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।